نستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله آج ہمارا تقریباً یہ دسواں یا گیارہواں کہہ سکتے ہیں تربیتی سیشن ہے چونکہ یہ ایک مہینے کے بعد ہوتا ہے تو بعض چیزیں ہم لوگ بھول جاتے ہیں پورے مہینے میں تو میں آپ سب سے یہی درخواست کروں گی کہ جب آپ یعنی پانچ سات دن بعد ایک ہفتے بعد اب اپنی کاپی دوبارہ کھول کے دیکھا کریں ضرور کہ کیا چیزیں تھیں جو ہم نے پلان کیا تھا پروگرام بنایا تھا کہ ہم ان کو مسلسل دہراتے رہیں گے کوئی ذکر ہے یا کوئی دعا ہے یا کس چیز پہ ہمیں قابو پانا ہے یا کون سی نیکی کرنے میں ہمیں آگے بڑھنا ہے کیونکہ ظاہر انسان ہے اور شیطان ہمارے پیچھے لگا ہوا ہے اور ہر وقت شیطان ہمیں نیکی کے کام کو بھلائے رکھتا ہے تو وہ تو آپ کا ازلی دشمن ہے ہی ہم اپنے خود دشمن نہیں بنیں گے تو اس لیے ہم اپنی جہاں پہ بھی آپ اپنے نوٹس لیتے ہیں تو اس کو ریمائنڈر کے لیے آپ اس نوٹ بک کو کھولا کریں ضرور چیک کیا کریں کہ ہم نے کیا لکھا یہ باتیں تو صرف لکھنے کے لیے نہیں ہے نا جیسے کہ تربیتی سیشن کا مقصد ہی کیا ہے کہ ہماری تربیت ہو ہم ایک چیز کو پکڑے پھر پورا مہینہ اس کے اوپر کام کریں اپنی اصلاح کی کوشش کریں تو اصلاح تو صرف رمضان میں نہیں ہے نا کہ ہم صرف رمضان میں سوچیں کہ بس یہ اصلاح کا مہینہ آ گیا اس سے پہلے ہمیں اپنی تیاری کرنی ہے اور لاسٹ منتھ تو چونکہ ہمارا یہ تربیتی سیشن نہیں ہوا تھا آپ لوگوں کی ورک شاپ کی وجہ سے تو اس مہینے ہم وہ بات دیکھیں گے جو کافی لوگوں کی طرف سے یہ ریکویسٹ آئی کہ اس ٹاپک پہ ضرور بات کریں مجھے لگتا ہے کہ بہت ساری بہنیں ہماری اس مشکل میں ہیں اور میں سمجھتی ہوں یہ ہر ایک کے لیے ہی ضروری ٹاپک ہے جو آج کا ہمارا موضوع ہے جس کے اوپر ہم انشاءاللہ تعالی ہم سب کے سب کچھ میں بھی کچھ لوگ تو اظہار کر لیتے ہیں کچھ بتا نہیں پاتے اور وہ بھی اس مشکل کے اندر مبتلا ہوں اس عادت میں بری عادت میں تو اس لیے ہم اس چیز کے اوپر آج انشاءاللہ تعالی بات کریں گے اور کوشش ہماری یہی ہوگی کہ پورے مہینے ہم اس کو یاد رکھیں اگر آپ کو میری باتیں دو تین دن یاد رہیں اور اس کے بعد بھول جائیں اور پورا مہینہ آپ ایسے ہی گزارتے ہیں نیکسٹ تربیتی سیشن کے انتظار میں تو پھر ہم بس وقت ہی ضائع کر رہے ہیں نا کوئی فائدہ نہیں ہے اس کا تو اس کو بار بار چاہے تو آپ سن لیا کریں ریکارڈڈ جو لیکچر ہے اور اگر نہیں تو آپ اپنی نوٹ بک کھول کے دیکھا کریں کہ کیا چیز ہے جس پہ ہم نے کنٹرول کرنا ہے یا کون سا نیکی کام ہے جو انشاءاللہ ہم نے اس مہینے میں کرنے تو جس چیز کی طرف ہم نے توجہ دینی ہے اس مہینے میں اپنی تربیت اپنی اصلاح کرنی ہے انشاءاللہ تعالی اور اللہ تعالی ہی ہماری مدد فرمائے اس راستے میں وہ ہے ہمارا اپنا غصہ ہماری اپنی ہی ایک ایسی عادت جو ہمیں جلا کے خاک کر سکتی ہے غصہ کیا چیز ہے آگ ہے اور ہم بچپن سے سنتے آ رہے ہیں نا غصہ حرام ہے غصہ نہیں کرنا چاہیے اس طرح کی باتیں ہم بچپن سے سنتے آ رہے ہیں مگر اس چیز کے اوپر توجہ نہیں دیتے کہ جیسے دوسری چیزیں حرام ہیں آپ کہتے ہیں شراب حرام ہے پورک حرام ہے اور کئی چیزیں ہیں جو جن کو آپ سمجھتے ہیں کہ یہ حرام ہے اور ان سے بچتے ہیں اسی طرح غصہ بھی حرام ہے ایک طرح کا غصہ ایسا ہوتا ہے جو آنا چاہیے سارے غصے برے نہیں ہیں کچھ غصے ایسے ہیں جو اگر نہیں وہ غصہ آئے تو وہ بری بات ہے مثلاً آپ کے دین پہ کوئی بات آئے اور آپ کو غصہ ہی نہ آئے اللہ تعالیٰ کے نام کے اوپر کوئی ایسی غلط بات کرے اور آپ آرام سے بیٹھے رہیں نبی کریم صلی اللہ علیہ وسلم کو کوئی برا بھلا کہے اور آپ کو فرق ہی نہ پڑے ہم اپنی ذات کے لیے جو غصہ کرتے ہیں وہ دین کے نام پہ آنا چاہیے. اسی طرح مثال کے طور پہ کوئی مرد ہے تو اس کی بیوی کے ساتھ کوئی ایسی بات کرے اور تو غصہ ہی نہ آئے, وہ کہے کہ چلو کوئی بات نہیں, کوئی فرق نہیں پڑتا, کوئی بھی اس کو کچھ بھی بات کہے یا مثلا اس کی عزت کے اوپر کوئی حرف کہے, کوئی ایسی بات کہے تو اور اس کو کوئی فرق نہ پڑے. تو غیرت کے نام پہ بھی, اس نام پہ بھی کہ آپ کی جو ایسی عزت کے رشتے ہیں ان کے اوپر کوئی حرف آئے تو مرد کو غصہ آنا چاہیے. مگر بعض غصے ایسے ہیں جو حرام کی کیٹیگری میں آتے ہیں, وہ جو ہم اپنی ذات پہ کرتے ہیں, ہماری ذات کو کسی نے ایسے کہہ دیا یا کوئی چھوٹ چھوٹی ایسی باتیں ہو گئی جو میں کہتی ہوں مجھے ناپسند ہے, بس اس کے اوپر مجھے غصہ آتا ہے. اور بعض دفعہ لوگ بہت فخر سے کہتے ہیں میں تو میرے سے تو یہ بات نہیں برداشت, میں تو اس بات پہ اتنا غصہ کرتی ہوں. حالانکہ اسپیشلی جن باتوں پہ ہم خواتین کرتی ہیں, مثلا بچوں کی کسی بات پہ, چھوٹی چھوٹی باتوں پہ ہمیں بہت سخت غصہ آ جاتا ہے, یا شوہر کی کسی بات پہ مجھے اس بات پہ بڑا غصہ آتا ہے کہ وہ گند مچاتے ہیں گھر میں. تو یہ چیزیں غصے کی نہیں ہیں. پھر ہمیں دیکھنا چاہیے ہمارا غصہ اکثر جن چیزوں پہ آتا ہے وہ وہی ہیں جو کہ پھر غلط غصے کے اس میں آ جاتی ہیں, یعنی حرام غصہ جو ہو جاتا ہے, جو غصہ نہیں کرنا چاہیے ان باتوں پہ ہمیں غصہ آتا ہے. تو غصے کے وقت انسان جو ہوتا ہے نا, اس کا رشتہ جانتے ہیں کس کے ساتھ جڑ جاتا ہے؟ شیطان کے ساتھ. شیطان کے ساتھ آپ کا تعلق قائم ہو جاتا ہے, کیونکہ شیطان انسان کے اوپر غصے میں وار کرتا ہے. شیطان مختلف طریقوں سے انسان پہ اکساہٹیں بھی دلاتا ہے, مختلف طریقوں سے انسان پہ حملے کرتا ہے نا, لیکن سب سے زیادہ انسان کس وقت اس کے قابو میں ہوتا ہے؟ کہا جاتا ہے کہ ذوالقرنین کی ایک فرشتے سے ملاقات ہوئی, تو اس نے کہا کہ مجھے کوئی ایسا علم سکھاؤ جس سے میرا ایمان اور یقین زیادہ ہو. تو فرشتے نے کہا غصہ نہ کیا کرو, شیطان سب سے زیادہ غصے کے وقت ہی ابن آدم پہ قابو پاتا ہے, سب سے زیادہ. آپ خود ہی سوچیں, کئی لوگ اپنے غصے سے خود تنگ ہیں. کیوں؟ اس لیے کہ جب ان کو غصہ آتا تو ان کو کوئی ہوش ہی نہیں رہتا, وہ کدھر کھڑے ہیں, کس سے بات کر رہے ہیں, کون ان کے سامنے ہے, وہ کیا کہہ رہے ہیں, وہ کیا ایکشنز کر رہے ہیں. اور پھر جب غصہ ختم ہوتا ہے تو پھر سخت پچھتاتے ہیں کہ ہائے ہم نے کیا کر دیا غصے کے وقت, کس قدر غلط حرکت کر دی. اور پھر سوچتے ہیں ہائے اب میری عزت کیسے واپس آئے گی, میں نے تو اپنے آپ کو دوسروں کی نظروں میں گرا دیا, ذلیل کر دیا, اب میری عزت کیسے واپس آئے گی؟ تو اب تو عزت نہیں آ سکتی, وہ تو چلی گئی. تو یہ غصہ جو ہے نا انسان کو بعض دفعہ بے عزت کرا دیتا ہے, اور پھر وہ عزت کبھی واپس نہیں لوٹ سکتی. اس لیے یہ ایسی عادت ہے جس سے کہ ہم سب کو اللہ کی پناہ میں ہی آنا چاہیے. یہ آگ ہے, ٹھیک ہے, آگ کا شعلہ ہے, سمجھ لیں. اللہ تعالیٰ نے شیطان کی یہ بات قرآن پاک میں نقل فرمائی ہے نا, کہ اس نے کہا تھا کہ تو نے مجھے آگ سے پیدا کیا اور آدم کو مٹی سے پیدا کیا, تو مٹی میں کیا خاصیت ہوتی ہے؟ سکون ہوتا ہے نا مٹی میں, اور آگ میں کیا ہوتا ہے؟ بھڑکنا, بے قراری, حرکت. ایک آدمی نے نبی کریم صلی اللہ علیہ وسلم سے پوچھا تھا کہ آپ مجھے کوئی وصیت کریں, تو آپ نے فرمایا غصہ نہ کیا کر. تو اس نے کئی دفعہ سوال کیا تو آپ صلی اللہ علیہ وسلم مسلسل یہی فرماتے رہے غصہ نہ کر. غصہ جو ہے نا اس کی وصیت کی تھی کہ اس کو کنٹرول میں کریں, اسی لیے آپ نے فرمایا کہ جو پہلوان وہ نہیں ہے جو دوسرے کو گرا دے, یا بہت طاقتور رہے ہیں, بڑے پہلوان ہیں, بڑے بہادر ہیں, یہ بہادری کوئی نہیں ہے. میں نے دوسرے کو پچھاڑ دیا, یا آپ کہیں میں نے دوسرے کو ایسی بات سنائی نا کہ وہ آگے سے کچھ بول نہیں سکی, پھر میں نے اس کو ایسا چپ کرایا نا اور میں نے ایسا غصہ کیا نا, یہ بہادری تو نہیں ہے, آپ تو پہلوان نہیں ہیں. بہادری کیا ہے, پہلوان کیا ہے, طاقت کیا ہے؟ کہ آپ اپنے غصے پہ کنٹرول کر لیں, تا تب ہیں آپ طاقتور. یہ کیا طاقت ہوئی کہ اپنا غصہ نکال دیا؟ اس کو طاقت نہیں کہتے. نبی کریم صلی اللہ علیہ وسلم نے اس کو طاقت نہیں کہا بلکہ کنٹرول کرنے کو طاقت کہا ہے. تو یہ عقل کا دشمن ہے غصہ. اور اسی لیے آپ دیکھیں کہ جب انسان غصے میں آتا ہے تو ایسا خون میں جوش پیدا ہوتا ہے, انسان کی عقل ہی جاتی رہتی ہے, اس کو سمجھ ہی نہیں آتی کہ کیا میں کر رہا ہوں. جیسے کوئی ہانڈی ابل رہی ہوتی ہے اس طرح اس کا خون جوش مارتا ہے, آنکھیں بھی سرخ ہو جاتی ہیں, چہرہ بھی سرخ ہو جاتا ہے, اور ایسے لگتا ہے کہ یہ وہ انسان ہی نہیں ہے, کوئی حیوان بن گیا, کوئی درندہ ہے جو بھی کسی کو کھا لے گا. ایسے ہی ہوتا ہے نا. تو اس کے اوپر ہمیں انشاءاللہ تعالی کوشش سے, یہ نہیں کہنا نہیں میں کیا کروں میرا تو غصہ ہی کنٹرول نہیں ہوتا, میرے کنٹرول میں نہیں ہے. نہیں, آپ کے کنٹرول میں ہے اور آپ کر سکتے ہیں. تو بزدل ہی ہے نا پھر, کہ میں تو اپنے غصے سے ہی خود ہی ہار مان گئی. تو ہم نے آپ غصے سے کیسے اپنے آپ کو بچانا ہے, اس کا علاج کیسے کرنا ہے, یہ بات پہ آج ہم انشاءاللہ تعالی کوشش بھی ہماری یہی رہے گی, اور ہم اس پہ پورا مہینہ اپنی تربیت کریں گے. میں نے غصے کا علاج کرنا, سمجھ لیں کوئی بیماری ہے مجھے لگ گئی, تو اب میں اس کا علاج کیسے کروں. اب پتہ تو چل گیا کہ بیماری ہے, اب ہم اس کے اوپر لمبی چوڑی بات اس لیے نہیں کر سکتے کہ وقت مختصر ہے. تو ہم سب کو پتہ کہ غصہ برا ہے, اور ہم میں سے اکثر لوگ اپنے غصے سے تنگ بھی ہیں. تو اب کیسے علاج کیا جائے؟ یہ کوئی علاج نہیں ہے کہ نہیں اب ہم سے نہیں کنٹرول ہوتا, اب ہم کیا کریں اور گیو اپ کر دیا. نہیں, کیسے علاج کیا جائے؟ سب سے پہلے تو آپ کو اس چیز کو ذہن میں رکھنا ہے کہ غصہ ایک بری چیز ہے, غصے کو اللہ تعالیٰ نے ناپسند فرمایا ہے. یہ ایک ایسی چیز ہے جو کہ انسان کو زیب نہیں دیتی, یہ وہ چیز ہے جو کہ اللہ تعالیٰ کو ہی زیب دیتی ہے کہ وہ کسی کے اوپر غصہ کرے, انسان کو نہیں زیب دیتی. انسان اپنے اندر سے وہ چیز نکال دے جس کے اوپر اللہ تعالیٰ اس پہ غصہ کرے, یعنی اللہ تعالیٰ اس پہ غضبناک ہو. اس کی صفت ہے جبار اور قہار, اس کی اس صفت کو ذہن میں رکھے. یہ اللہ کی صفات ہے کہ وہ ہے قہار. میں قہار بننے کی کوشش نہ کروں, میں جبار بننے کی کوشش نہ کروں. اور جب انسان دوسرے انسان کے ساتھ غصے کا اظہار کرتا ہے یا برا سلوک کرتا ہے تو اللہ کے غضب کو آواز دیتا ہے, اللہ کے غصے کو آواز دیتا ہے. اور اللہ تعالیٰ نے مسلمانوں کی جو تعریف فرمائی ہے, کتنی پیاری بات فرمائی سورہ آل عمران میں, ہم پڑھ بھی چکے ہیں آیت نمبر 134 میں, الذین ينفقون فی السراء والضراء والکاظمین الغیظ, وہ لوگ جو خرچ کرتے ہیں خوشحالی میں اور تنگی میں, اور غصے کو پی جانے والے, دبا لینے والے, بند کر دینے والے, والعافین عن الناس, اور درگزر کرنے والے لوگوں سے. دیکھیں غصے کو کنٹرول کریں گے تو درگزر کریں گے نا, یہ تو درگزر نہیں ہے کہ میں پلیٹیں اٹھا کے ماروں دیواروں پہ اور دوسرے کو تھپڑ مار دوں اور اس کے بعد کہوں کہ اچھا اب میں نے معاف کر دیا. تو درگزر کرنے والے, تو اللہ تعالیٰ نے فرمایا واللہ یحب المحسنین, یہی ہے محسن, اللہ تعالیٰ ان لوگوں سے محبت کرتا ہے. تو غصے کو دبا لینا یہ وہ صفت ہے جو اللہ تعالیٰ کو پسند ہے. ہم نے اس پہ کنٹرول کرنا ہے اور انشاءاللہ تعالیٰ اللہ کی مدد سے کرنا ہے. ہم نے اس کو کنٹرول کرنا ہے, نہ کہ وہ ہمیں کنٹرول کرے. ٹھیک ہے, یہ یاد رکھیں, غصہ آپ کو کنٹرول نہیں کرے, آپ غصے کو کنٹرول کرنا ہے. اور اگر ہم ہر وقت ہار مان جائیں नहीं ये भी नहीं मुझसे होता, वो भी नहीं मुझसे होता, तो जन्नत के कैसे हकदार बन सकते हैं? जन्नत कैसे मिल सकती? जन्नत तो अपने नफ्स को कंट्रोल करने से ही मिलेगी ना। इसको काबू करें। नफ्स को अच्छा लगता है कि वो गुस्सा करे, छोटी-छोटी बातों पे गुस्सा करे। किसी से कोई गलती हो जाए तो अब मैंने उसको छोड़ना ही नहीं, चाहे वो बच्चे हो बड़े हो। मेरा तो गुस्सा, सबको पता है कि मुझे गुस्सा आता है, तो इसलिए जी ये एक्सक्यूजेबल बात है। ये कोई एक्सक्यूज नहीं है कि सबको पता है मुझे गुस्सा आता है, सबको पता है मैं गुस्से की तेज हूं। ये कैसी बात है? तो गुस्सा आए तो फिर अब हम क्या कहें करें? पहले तो ये चेक करें आपको गुस्सा किस बात पे आता है। एक तो हमारा आदतन ही गुस्सा होता है ना, पता है कि अगर किसी बच्चे ने ये हरकत की तो मुझे गुस्सा आएगा, अगर हस्बैंड ने ये किया तो मुझे गुस्सा आएगा। सबसे पहले तो ये देखें मुझे किन किन बातों पे गुस्सा आता है, इसकी लिस्ट बना लें। फिर उनके ऊपर सोचे क्यों आता है, और जब मुझे कोई ऐसी बात करेगा तो फिर मुझे क्या करना है। ठीक है, अपने पहले पूरी आपने लिस्ट बना ली ये बातें, उसके बाद उनके ऊपर सोच विचार करें। मसलन बच्चे अगर कपड़े गंदे कर देते हैं तो मुझे गुस्सा आता है, या बच्चे मैस करते हैं घर में, मैस मचाते हैं, जब मैं सफाई कर लूं तो उसके उनके मैस मचाने पे मुझे गुस्सा आता है। तो अब आप देखेंगे, क्योंकि अभी आप गुस्से में नहीं होंगी, तो जब आप लिस्ट बनाएंगी तो देखेंगे कि अब मैं नेक्स्ट टाइम इस चीज को किस तरह से हैंडल करूंगी, मैं उस वक्त क्या करूंगी, गुस्से की बजाय कोई और तरीका अपनाएं। क्योंकि आज तक आपने देखा होगा गुस्सा करने से कोई फायदा नहीं हुआ, और बच्चों को भी डिसिप्लिन करना है तो आपकी बात के अंदर फर्मनेस होनी चाहिए, फर्म रहे। ठीक है, मगर जरूरी नहीं कि आप आपे से बाहर हो जाए और गुस्से में पीट पीट के बच्चों को या गालम गलोच पे आ जाए, ये एक अच्छी चीज नहीं है। तो सबसे पहले आपने अपनी लिस्ट बना ली, ठीक है, और दूसरी चीज जो आपको हेल्प करेगी, जो कि हमें हदीस से भी पता चलता है कि हमने उस गुस्से को कैसे कंट्रोल करना है, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया गुस्सा शैतानी असर का नतीजा है, और शैतान आग से पैदा किया है गया है, और आग सिर्फ पानी से बुझती है। आग को किस चीज से बुझाया जाता है? पानी से। तो जिसको गुस्सा आए उसको क्या चाहिए? फिर पानी फेंके ना अपने ऊपर, यानी वजू करे। वजू से इंशाल्लाह ताला गुस्सा ठंडा होगा। अब वो वजू नहीं तो आप फिर शावर के लिए चले जाए, और जो लोग लंबा शावर करते हैं तो जितनी देर में शावर करेंगे तो गुस्सा तो वैसे ही खत्म हो जाएगा, क्योंकि ना एक ऐसे होता है उबाल की तरह होता है गुस्सा, इंसान उबल पड़ता है, और जब उबाल आता है उस वक्त आपने अगर कंट्रोल कर लिया तो उसके बाद वो फिर आहिस्ता आहिस्ता खुद ही, आप देखेंगे एकदम हंडिया में उबाल आता है ना, फिर उसके बाद आपने आग बुझा दी, चूल्हा बंद कर दिया, तो खुद ब खुद वो बैठ जाता है। तो जो चीज उसको इंस्टिगेट करती है उस चीज को आपने खत्म कर दिया, दूर हो गए वहां से, उस सिचुएशन से, तो आप देखेंगे कि गुस्सा जाता रहेगा। तो दूसरी चीज क्या चीज है? अपनी हालत को बदल लेना, यानी उस जगह से आप दूर हो जाए, जिसका हमें हदीस से भी पता चलता है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जब तुम में से किसी को खड़े होने की हालत में गुस्सा आए तो बैठ जाए, और अगर तब भी गुस्सा नहीं जाए तो लेट जाए, यानी अपनी हालत को बदल ले। ठीक है, एकदम हम तो गुस्से में खड़े हो जाते हैं ना, तो हुक्म तो ये कि खड़े भी हो तो बैठ जाओ। अच्छा लेटे हुए गुस्सा आ जाए तो एकदम बोलते बोलते खड़े हो जाएंगे, नहीं उस वक्त खड़े नहीं होना, उसी हालत में रहना। अगर लेटे हुए हैं तो लेटे रहे, खड़े हैं तो बैठ जाए। और एक बहुत ही अच्छी इसके अंदर ये टिप भी काम आती ना कि आप वो जगह छोड़ दें, जिस जगह पे आपको गुस्से में लाया गया, मसलन बच्चे हैं या हस्बैंड है, तो आप उस जगह को छोड़ के मसलन दूसरे कमरे में चले गए, या आप मिसाल के तौर पे कहीं ऐसी जगह पे थे जहां पे कोई ऐसा शख्स है जिसकी किसी हरकत की वजह से आपको गुस्सा आया, तो आपने वो जगह छोड़ दी ताकि गुस्सा ठंडा हो जाए और बात आगे ना बढ़े। ठीक है, آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ موسیٰ علیہ السلام نے اللہ تعالیٰ سے پوچھا تھا, اب یہ بھی یاد رکھی گئی, اس سے بھی آپ کا غصہ کنٹرول ہو سکتا ہے, کہ انہوں نے پوچھا کہ اے میرے رب, آپ کے نزدیک آپ کے بندوں میں کون سب سے زیادہ پیارا ہے؟ آپ کو جانتے ہیں اللہ تعالیٰ نے کیا فرمایا؟ وہ جو انتقامی کاروائی کی قدرت رکھنے کے باوجود معاف کرتے, انتقام لے سکتا ہے, غصہ کر سکتا ہے, بول سکتا ہے, دوسرے کو مار پیٹ بھی سکتا ہے, مثلا بچے ہیں, آپ کا کنٹرول ہے, کوئی پوچھنے والا نہیں آپ کو, یا آپ سے کوئی کمزور ہے, یا سٹیٹس میں آپ سے کم تر ہے, یا آپ کے نوکر چاکر ہیں, ان کے اوپر آپ کا مکمل کنٹرول ہے نا, آپ قدرت رکھتے ہیں, اس کے باوجود, یا پھر ایسے کوئی لوگ ہیں جو آگے سے کچھ بول نہیں سکتی, آپ کو پتا ہے یہ تو کمزور سی ہے, بزدل سی ہے, کیا بولے گی میرے سامنے, کیا بول سکتی ہے, اور میں میرے سامنے یہ بولے گی, اس کی کیا مجال ہو سکتی, ایسے بھی تو لوگ ہوتے ہیں جو کمزور ہیں, آپ کی قدرت ہے آپ کے پاس کہ آپ ان کو کچھ سنا دیں, کھری کھری سنا دیں, تب بھی جب آپ معاف کر دیتے ہیں, غصہ نہیں کر دیتے, چھوڑ دیتے ہیں, رفع دفع کر دیتے ہیں, درگزر کر دیتے ہیں, یہ لوگ ہیں جو اللہ تعالیٰ کو بہت پیارے ہیں. سبحان اللہ, اللہ ہمیں بھی ان میں سے بنا دے. تو آپ صلی اللہ علیہ وسلم نے ایک اور جگہ پہ ارشاد فرمایا ہے کہ جو اپنی زبان کی حفاظت کرے گا اللہ تعالیٰ اس کے عیبوں پہ پردہ ڈالے گا, اور جو اپنے غصے کو روکے گا اللہ تعالیٰ قیامت کے دن عذاب کو اس سے ہٹائے گا. سبحان اللہ. تو اگر آپ چاہتے ہیں کہ قیامت کے دن کے عذابوں سے بچ جائیں, وہ ہم سے ہٹا دیے جائیں, اپنے غصے کو روک لیں. اور غصہ ہمارا زیادہ تر آپ دیکھیں گے, یہ بھی آپ لکھ سکتے ہیں کہ کن لوگوں پہ مجھے غصہ آتا ہے, تو آپ زیادہ تر یہی دیکھتے ہیں کہ گھر والوں پہ ہی زیادہ انسان کو غصہ آتا ہے نا, باہر والوں کے ساتھ تو کبھی کبھی پالا پڑتا ہے, ان کے ساتھ تو مطلب کئی لوگ تو باہر والوں کو بھی نہیں چھوڑتے, مگر بات یہ کہ ان کے ساتھ کم ذرا غصے کے چانسز کم ہوتے ہیں. گھر والوں پہ مثلا ہسبینڈ ہے یا بچے ہیں, ان کے اوپر تو ہر ٹائم وہ 24 گھنٹے ہی ہمارے ساتھ ہوتے ہیں, اور ہم ان سے جھجھکتے بھی نہیں ہیں. تو وہاں پہ آپ نے اپنے آپ کو ٹیسٹ کرنا کہ یہاں پہ میں آپ کیا کرتی ہوں. اگر آپ دیکھنا چاہتی ہیں نا کہ میں کامیاب ہوئی یا نہیں, تو یہاں پہ چیک کریں ہسبینڈ اور بچوں کے ساتھ, اب غصے کے وقت میں میرا کیا رویہ ہے. یعنی آپ کو دیکھیں گے, اگر آپ نے اپنے آپ کو کنٹرول کر لیا تو وہ لوگ بھی حیران ہو جائیں گے کہ یہ وہی ہے, یہ وہی ہماری ماں ہے, یا شوہر سوچ سکتے ہیں کہ یہ وہی میری بیوی ہے جو پہلے ایسے ایسے کرتی تھی. تو یہ بھی ایک ٹپ کام آ سکتی ہے جب آپ غصے میں آئے. اچھا, پھر جب غصے میں آئے تو بولنے کی ضرورت نہیں, خاموش رہیں. خاموشی جو ہے نا غصے کے اندر, یہ بہت ہی فائدہ دیتی ہے, کیونکہ ایک حدیث میں بھی نبی کریم صلی اللہ علیہ وسلم نے یہی فرمایا, خاموش رہنے کا ہی فرمایا, علاج جو غصے کا بتایا نا وہ یہی بتایا کہ خاموش رہو. غصے میں انسان اگر خاموش رہتا تو آدھی تو آپ نے سمجھ لیں اپنے آپ پہ کنٹرول آدھا تو آپ نے کر لیا, اگر آپ خاموش رہے تو, کیونکہ غصے میں زیادہ تر انسان کیا کرتا ہے, ایسا بولتا ہے, ایسی بڑی بڑی باتیں کہہ جاتا ہے, اللہ معاف کرے, اسپیشلی شوہر بیوی کے درمیان جب کبھی ایسا معاملہ ہو جائے جھگڑے کا, اور وہ شوہر اپنا غصہ نکالنے لگے, تو کبھی کبھی ایسی بات زبان سے نکال دیتا ہے کہ اس کے بعد بہت پچھتاتا ہے. تو اس لیے خاموشی, اس ٹائم پہ کیا کرنا ہے, خاموش ہو جانا. خاموشی جو ہے کئی چیزوں کا علاج ہے, یقین کریں اگر انسان خاموش رہنا سیکھ لینا بہت سارے فتنوں سے بچ سکتا ہے, کیونکہ یہ زبان ہی ہے جو آپ کو عزت دلا سکتی ہے, اور زبان ہی ہے جو آپ کو ذلیل کروا سکتی ہے. تو اس وقت میں آپ نے یہ چاہنا ہے کہ میری زبان بند رہے, زبان کو بالکل سمجھ لیں کہ میری زبان چل ہی نہیں سکتی, आप देखिए अपने आप को इस तरह समझ लिया करें कि जैसे कि मैं मर चुकी हूँ। अच्छा, अगर मैं मर जाऊं, मेरी बॉडी पड़ी हो, मेरे इर्द गिर्द कोई कितनी भी मेरी बुराइयां करता रहे, कितना भी मुझे बुरा भला कहता रहे, मैं क्या कर सकती हूँ? मैं तो मुर्दा हूं, बोल नहीं सकती, उसको रोक नहीं सकती, गुस्सा नहीं कर सकती। इसी तरह अपने आप को समझ लिया करें कि उस वक्त भी तो खामोश होंगी ना, तो आज क्यों ना खामोश हो जाओ? उस वक्त भी तो मुझे चुप लगेगी ना। मसलन मुझे गुसल देते हुए, मुझे कफन देते हुए कोई ऐसी बातें कर रहा है कि जिस पे मैं जिंदा होती तो बहुत गुस्सा करती, तो ये सोचा करें मैं उस वक्त भी तो खामोश रहूंगी, आज समझ लूं कि मैं मर चुकी हूं, मेरे दुनिया से जाने के बाद भी बहुत सारी ऐसे काम होते रहेंगे जो मेरे नापसंदीदा, तो क्या जब उस वक्त मैं बर्दाश्त कर सकती हूँ तो आज क्यों ना बर्दाश्त कर लूं। अच्छा, फिर एक और चीज जो आपके काम आ सकती है वो ये कि उस वक्त जरा आईना देख लिया करें। शीशा देखना भी काम आ सकता है। शीशे में देखा करें कि मैं कैसी लग रही हूँ, आपको खुद पता चलेगा कि मैं कितनी बुरी लगती हूँ उससे में, और मेरी हरकतें कितनी बुरी हैं, मैं कितनी बदसूरत लग रही हूँ, और कोई भी अपने आप को बदसूरत नहीं देखना चाहता। अच्छा, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को कभी अगर गुस्सा आता था किसी पे तो क्या करते थे, ये हम देखते हैं कि सैयदना अनस रजी अल्लाह तआला अन्हु फरमाते हैं कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ना तो फहश गो थे, ना लानत मलामत करते थे, ना गालियां देते थे। आपको कभी बहुत गुस्सा आ भी जाए तो सिर्फ इतना कह देते थे इसे क्या हो गया, इसकी पेशानी में खाक लगे, पेशानी खाक आलूद हो, ये एक मुहावरा हुआ करता था। तो सिर्फ इतनी सी बात फरमाया करते थे, हालांकि आप सल्लल्लाहु अलैहि वसल्लम तो कुदरत भी रखते थे, ये कुछ भी कह सकते थे, लेकिन किस तरह से आप सल्लल्लाहु अलैहि वसल्लम ने हमारी भी तरबियत की और यही फरमाया कि जब तुम में से किसी को गुस्सा आए तो उसे चाहिए कि खामोश रहे। बस इतनी सी बात कह दी, उसको क्या हो गया, बस आगे नहीं कि कोई किसी को बुरा भला कहना, किसी को कि ये गुस्सा ही आगे बढ़ के बहुत सारे फितनों को फिर क्रिएट करता है। देखिए, बात गुस्से से शुरू होती है, उसके बाद फिर गइबत भी होती है, उसके बाद फिर दूसरों के साथ ज़ियातियां भी होती हैं, फिर इसी के साथ फिर आप दूसरों के हकूक भी मारते हैं, फिर इसी के बाद आप दूसरों के साथ और आगे बदगुमानियां भी करते हैं, और फिर यही गुस्सा होता है कि इसकी वजह से दूसरे की अच्छाई भी बुराई लगने लगती है। फिर गुस्सा तो कोई एक चीज नहीं है, या एक जगह पे खत्म नहीं होता, ये तो आगे से आगे बढ़ता ही चला जाता है। और एक बात अगर आप याद रखेंगे तो इंशाअल्लाह ताला वो भी आपको हेल्प करेगी कि जब आपको गुस्सा आए ना तो अपने आप को कहा करें कि जितनी मुझे इस इंसान पे कुदरत है, इससे बढ़ के अल्लाह ताला को मुझ पे कुदरत है। अगर मैं अपने गुस्से को इस पे निकालूंगी तो अल्लाह ताला कयामत के दिन अपना गुस्सा मुझ पे नाजिल करेंगे, तो मुझे इस वक्त इससे दरगुजर करना है। अल्लाह ताला ने अपनी बास किताबों में फरमाया है कि ऐ आदम के बेटे, गुस्से के वक्त मुझे याद रख, मैं भी गुस्से के वक्त तुझे याद रखूंगा। सुभान अल्लाह। तो अगर आप चाहती हैं कि अल्लाह ताला जब मुझ पे गुस्सा हो उस वक्त मुझे याद रखे, उस वक्त मुझ पे रहम फरमाए, तो आप भी गुस्से के बाद उसको याद रखें। तो गुस्से के बाद फिर क्या करें, आप खामोश तो हो गए, अब कुछ ना कुछ तो बोलने का दिल चाह रहा, तो जुबान पे क्या जारी रखें? आऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम, ला हौला वला कुव्वता इल्ला बिल्ला, यही बोलती रहे, यही पढ़ती रहे। और ये याद रखें कि ये गुस्सा करने से मुझे कोई सवाब नहीं होगा, मेरे गुनाह बढ़ेंगे, और मैं कितनी बदशक्ल लग रही हूँ, ऐसे कि मे भी कोई काटने वाला कुत्ता हो जैसे, या कोई दरिंदा हो जैसे, तो क्या मैं ऐसी लगना चाहती हूँ? और शैतान तो आपको आके बार बार यही याद दिलाएगा, देखो अगर तुमने बदला नहीं लिया तो देखो तुम तो जलील हो जाओगी, और देखो तुम्हारे ये तुम्हारे सर पे चढ़ जाएगी, और देखो तुम अगर तुम्हारी कितनी बेइज्जती हो गई अगर तुमने बदला नहीं लिया तो उस वक्त याद रखा करें कि आज तो इतनी सी बेइज्जती मुझसे बर्दाश्त नहीं हो रही, तो कयामत की बेइज्जतियां क्या मैं बर्दाश्त कर सकूंगी? जब अल्लाह ताला मेरा हाथ पकड़ लेगा और मुझसे इंतकाम लेगा, जब वो अपना गुस्सा मेरे ऊपर करेगा, फिर लोगों की नजरों में जलील होने से तो मैं डरती हूँ और बचती हूँ, इस बात से नहीं डर लगता कि कयामत के दिन अल्लाह ताला के सामने, फरिश्तों के सामने, नबियों के सामने मुझे जलील किया जाए? और जो गुस्से को पी जाता है ना, वो अल्लाह ताला के नजदीक इज्जत वाला ठहराया जाता है। तो मुझे अल्लाह के नजदीक इज्जत वाला बनना है। और कयामत के दिन देखें तो उस दिन तो एक आवाज आएगी ना कि जिसका अजर अल्लाह के जिम्मे है वो उठ के खड़ा हो जाए, तो सिर्फ वो ही खड़ा होगा जिसने माफ किया होगा। तो मैं भी उस दिन खड़ी हो जाऊंगी क्योंकि मैंने इसको माफ कर दिया, मैंने गुस्सा नहीं निकाला। ये इस तरह से बातें सोचा करें। तो अपनी क्या क्या चीजें आपको हेल्प कर सकती हैं? अपनी जगह को तब्दील करना, अल्लाह ताला से पनाह मांगना, सुकून इख्तियार करना। तो अगर आप देखें ये समझ लेंगी ना, एक बात मुझे जो बहुत ज्यादा मुझे पसंद भी है, आपके साथ भी ये बात शेयर करूंगी, सबसे इम्पोर्टेंट बात है कि एक शख्स ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से सवाल किया था, या रसूल अल्लाह मुझे अल्लाह के गजब से कौन सी चीज दूर करेगी, अल्लाह के गुस्से से कौन सी चीज दूर करेगी? हम सबको भी ये सवाल है ना, क्या चीज मुझे बचा सकती है अल्लाह के गुस्से से? एक दिल में तड़प आती है, क्या है किसी तरह अल्लाह के गुस्से से बच जाऊं। तो उसने पूछा, या रसूल अल्लाह मुझे अल्लाह के गजब से कौन सी चीज बचाएगी, कौन सी चीज दूर करेगी? तो आपने फरमाया, गुस्सा ना कर। सुभान अल्लाह, ये चीज है जो अल्लाह के गुस्से से बचाएगी हमें। ये चीज बहुत हेल्प करती है। अगर मुझे अल्लाह के गुस्से से बचना है तो मुझे गुस्सा नहीं करना, अल्लाह ताला मुझ पे गुस्सा नहीं करेंगे। तो गुस्से के वक्त में एक तो गुस्सा आता तभी है जब इंसान के अंदर तकब्बुर होता है ना, कि हाँ मैं बड़ी चीज हूं, इसने मेरी शान में गुस्ताखी क्यों कर दी? इसीलिए आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ना, जिस आदमी में गुस्सा पैदा हो वो अपना रुखसार जमीन पे रख दे, यानी तकब्बुर खत्म कर दे, तकब्बुर को तोड़े अपना। मैं कोई चीज नहीं, मैं क्या चीज हूं जिसके ऊपर जो है ना, जो इतने गुस्से में आ जाए अगर उसके मर्जी के खिलाफ कोई काम हो जाए। तो इसलिए इंशाअल्लाह ताला वो तमाम काम जिनसे हमें गुस्सा आता है, हमें उनसे दूर रहना है, ऐसी चीजों से, ऐसी सिचुएशन से, क्योंकि गुस्से की वजह से घर टूटते हैं, गुस्से की वजह से एक्सीडेंट्स होते हैं, गुस्से की वजह से हम अपनी आप को जलील कर लेते हैं। तो गुस्सा तो बुरा ही बुरा है ना, और माफ करने की आदत डालनी है हमें। तो हर वक्त ही गुस्सा रहता है ना, कभी मुझे बच्चों पे गुस्सा आया हुआ, कभी हस्बैंड पे गुस्सा आया हुआ, कभी ट्रैफिक पे गुस्सा आया हुआ, कभी खाना पसंद नहीं है तो गुस्सा आया हुआ, कभी मैं समझा हुआ, तो सारा दिन में देखिए हमें सारा दिन ही गुस्सा रहता है। कुछ लोग तो हर वक्त उनसे कोई बात करते हुए भी डरता है कि भाई इसको तो गुस्सा ही आ जाएगा। तो ये देखे कि कहीं मैं ऐसी तो नहीं बन चुकी कि घर वाले मुझसे बात करते हुए डरे, बच्चे सहम जाते हैं, हस्बैंड कहते हैं इसको क्यों छेड़ो, इसको तो गुस्सा ही आ जाएगा। याद रखें मूसा अलैहि सलाम कहने लगे, अल्लाह बंदों में किससे किसका मकाम ज्यादा है? तो फरमाया, अल्लाह ताला ने फरमाया, मन इज़ा क़दर ग़फ़र, वो जो जब कादर हो पकड़ने पे तो बख्श दे, यानी काबू में दूसरा है, कुदरत के बावजूद बदला नहीं ले, अल्लाह की खातिर माफ कर दे, छोड़ दे, जाने दे, और अल्लाह ताला को कोई घूंट जो है ना गुस्से का घूंट पीने से ज्यादा पसंद नहीं। सुभान अल्लाह। गलतियां सब इंसानों से हो जाती हैं, बच्चों से भी होंगी, हस्बैंड से भी होंगी, किसी से भी हो सकती है, आपसे खुद भी होती रहती है। तो इस जब ये समझते हैं ना कि मुझसे भी गलती हो जाती है, कोई बात नहीं, अगर किसी और से भी हो गई, जरूरी तो नहीं मैं गुस्से से ही इजहार करके बताऊं कि मुझे ये बुरा लगा। आप किसी और तरह से भी बता सकते हैं कि मुझे ये बात पसंद नहीं आई, तो इजहार नहीं करना। और जब इजहार करना है, बतानी है बात, ये नहीं कि आप बताएं ही नहीं, बच्चों को आप कभी कहेंगी नहीं कि ये तुमने गलत किया, कि बताएंगी मगर गजबनाक हो के नहीं। और फिर एक और टिप बहुत ही काम आती है, वो ये, जब आपको गुस्सा है ना तो उस गुस्से के ऊपर एक रात सोएं, यानी एक रात गुजारे उस गुस्से पे। यानी आज गुस्सा आया ना, ये नहीं कि उसी वक्त फोन उठाया और दूसरे को ये ले दे कर दी, नहीं, एक दिन इसके ऊपर छोड़ दे कि मैं कल इसके ऊपर बात करूंगी, आज नहीं, अभी नहीं। हस्बैंड पे गुस्सा आया या किसी पे भी, आप उसको उस वक्त में ना निकालें जब आपको गुस्सा आया, जब आपने वो बात देखी है जो आपके सामने आपको इरिटेट कर रही है, उस वक्त नहीं कुछ बोलना। एक दिन आपने इंतजार करना, नेक्स्ट डे आप देखेंगी बहुत सिचुएशन बदल चुकी होगी। आप कभी कभी तो इंसान सोचता है ये भी कोई बात थी गुस्सा करने की, मैं पागल ऐसे कल ये सोच रही थी। और अगर वाकई वो कोई बात वाकई गुस्से की है भी, तो फिर नेक्स्ट डे तक आपका गुस्सा जाता रहेगा, अकल आपकी ठिकाने आ जाएगी, होश आ जाएंगे, फिर आप बात जो करेंगे वो अच्छे तरीके से कर सकेंगे, जंग की सूरत हाल नहीं पैदा होगी। ठीक है, अल्लाह ताला हमारी इसमें मदद फरमाए। इसके अलावा सबसे बड़ी जो बात है वो है कि अल्लाह ताला से दुआ किया करें, अल्लाहुम्मा इन्नी औज़ुबिका मिन हमज़ातिश शयातीन, अल्लाह ताला मुझे शैतान के जो वसवसे हैं इनसे बचा के रखना, शैतान की उकसाहटों से बचा के रखना, क्योंकि ये हमारे पीछे लगा रहता है। तो इसलिए अल्लाह ताला से सबसे पहले तो ये बात है कि दुआ जरूर करते रहे, अल्लाह मुझे मेरा गुस्सा ऐसा हो गया, अल्लाह मेरी मदद फरमाना इसमें इंशाअल्लाह ताला। तो आज हम गुस्से के ऊपर जो हमने बात की है, हम पूरी कोशिश करेंगे कि हम इस महीने में अपने गुस्से को कंट्रोल में लेकर आए। और किस बात को सोच के जब भी गुस्सा आने लगे, इस मेरी बात को, सारी बातें भी आपको भूल जाए ना, तो इस एक बात को याद रखिएगा कि अगर मैं चाहती हूँ कि अल्लाह ताला मेरे ऊपर क़यामत के दिन गुस्सा ना करे, ये चीज मुझे बचा लेगी अल्लाह के गुस्से से, तो आज मैंने गुस्सा छोड़ देना इंशाअल्लाह ताला। ये पता है ये एक बीमारी बन जाती है, और फिर इसकी वजह से बहुत बहुत तबाहियां मचती हैं, आग है जो घरों को भी लग जाती है और बहुत ज्यादा नुकसान कर देती है। अस्तग़फिरुल्लाह, अल्लाह ताला हम सबको ऐसे गुस्से से बचा के रखे। अच्छा जी, नेक्स्ट चीज जो हमने करनी है इंशाअल्लाह ताला, सदका करना है। क्योंकि गुस्सा कर कर के और अपने गुनाहों के जरिए जो हमने अल्लाह ताला के गुस्से को आवाज दी है, तो उसे सदके से बुझाना है इंशाअल्लाह। क्योंकि हदीस में है ना, सदका अल्लाह ताला के गुस्से को बुझा देता है। तो हमने जो अभी तक गुस्से कर करके जो अल्लाह ताला का गुस्से को आवाज दी हुई है, हम इंशाअल्लाह ताला सदका करके कोशिश करेंगे कि इसको बुझा दें। जिनके पिछले साल के रोजे रह गए हैं, तो वो अब अपने रोजों को मुकम्मल कर लें, क्योंकि सिर्फ 2 महीने रह गए हैं आपके पास, और उसके बाद रमजान आ रहा है इंशाअल्लाह ताला। अल्लाह ताला जिंदगी, सेहत, तंदुरुस्ती, ईमान की सलामती के साथ हमें नसीब फरमाए। तो उससे पहले पहले जल्द से जल्द अपने रोजों की कजा मुकम्मल करें। लास्ट ईयर के जिनके रोजे हैं, जिनकी बेटियां बड़ी हैं, तो अपनी बच्चियों से रोजे उनके रखवाएं, ताकि माओं के ऊपर जिम्मेदारी अपनी ही नहीं है सिर्फ, अपने बच्चों की भी है, या किसी और बच्चे से या किसी से बीमारी की हालत थी उस वक्त रोजे रह गए थे, तो अब रोजे रख सकते हैं, तो इंशाअल्लाह ताला इनको मुकम्मल करें। रोजे थोड़े लंबे तो हो गए हैं, लेकिन देखिए जब अल्लाह की खातिर कोई काम करना है, और जब आप रोजे में ये सोचेंगे मैं किसके लिए भूखी रह रही हूँ, अपने अल्लाह की खातिर, अपने रब की खातिर, तो आप देखेंगे कि ऐसा मजा आता है अंदर से कि वो भूख का एहसास ही खत्म हो जाता है, उस भूख में भी मजा आता है। तो इंशाल्लाह ताला ये करना है आपने। आज की दुआ जो है बहुत ही अहम दुआ है। आप में से जो लोग किसी परेशानी में है या कोई अहम काम करना चाहते हैं तो उनके लिए मैं ये दुआ स्पेशली बताना चाहती हूँ। ये ऐसे ही है जैसे कोई डॉक्टर बताता है ना, ये नुस्खा है आपके सर में दर्द के लिए या फलां चीज के लिए, तो दुआओं को भी इसी तरह लिया करें। ये दवाई है, मेडिसन है हमारे रंजो गम के लिए या और कोई मुश्किल है तो उसके लिए। हदीस में आता है कि जिस शख्स को कोई गम या परेशानी या अहम काम पेश आए तो उसे चाहिए कि ये कलिमात कहे। क्या कलिमात है? और ये तो इतने प्यारे मुझे लगते हैं ना कि मैं तो समझती हूँ कि आप हर वक्त भी इनको मतलब अदा कर सकते हैं जिक्र के तौर पे भी। ठीक है, क्या है? ला इलाहा इल्लल्लाहुल अजीमुल हलीम, ला इलाहा इल्लल्लाहुल अजीमुल हलीम, ला इलाहा रब्बुल अर्शिल अजीम, لا إله إلا الله رب السماوات ورب العرش العظيم। तो पहला क्या है? ला इलाहा इल्लल्लाह तो आप पढ़ते हैं ना, पहला क्या है? ला इलाहा इल्लल्लाह। फिर दूसरा ला इलाहा इल्लल्लाह रब العرش العظيم। फिर तीसरा ला इलाहा इल्लल्लाह रब السماوات والارض ورب العرش العظيم। ये तीन है बस, सब में तीनों पे पहले ला इलाहा इल्लल्लाह और उसके बाद अल अजीम अल हलीम और फिर दूसरी दफा रब्बुल अर्शिल अजीम और तीसरी दफा रब्बुस समावाती वल अर्दी और रब्बुल अर्शिल अजीम। ठीक है इंशाल्लाह। और आज जो जिक्र मैं आपको बताना चाहती हूँ वो है ज़ुलजलाली वल इकराम। ये वो जिक्र है जो आप दुआ मांगने से पहले स्पेशली अगर कहें ना तो वो दुआ कबूल होती है। कि हदीस में है या ज़ुलजलाली वल इकराम के अल्फाज लाजिम पकड़ो। तो कितना आसान भी है ना, अल्लाह ताला के अस्माए हुस्ना में से भी है। तो या ज़ुलजलाली वल इकराम कहा करें दुआ करने से पहले, और वैसे भी आप कह सकते हैं ज़ुलजलाली वल इकराम या ज़ुलजलाली वल इकराम। ठीक है इंशाल्लाह ताला। अल्लाह ताला हमने जो बातें आज करी हैं जो सीखा है अल्लाह ताला इसके ऊपर अमल करने की हमें तौफीक अता फरमाए, ता हयात अमल करने की, एक दो दिन नहीं इंशाल्लाह। जो आपके पारे हैं इंशाल्लाह ताला आप अपने इसी तरह दो रकू जारी रखेंगे। अब तो अल्हम्दुलिल्लाह फजर के बाद काफी वक्त होता है आपके पास, तो कोई हर्ज नहीं है आप अपनी नमाज की जगह के पास ही अपना कुरान पाक रखें, ताकि जो ही आपकी फजर की नमाज मुकम्मल आप करें साथ ही फौरन उठा लें। मेरा ख्याल में हार्डली इसमें 10 मिनट लगते हैं कि आप दो रकू पढ़ने में हार्डली 10 मिनट लगेंगे। क्या तो इंशाल्लाह ताला ये कोशिश करनी है आपने कि रेगुलरली दो रकूआत पढ़ें आप। ठीक है, और ये जो मैंने आज आपको दुआ भी बताई है और जो जिक्र भी बताया है, नापाकी की हालत में भी आप ये कर सकते। तो जरूरी नहीं कि अगर आप नमाज नहीं पढ़ रहे तो सारी चीजें छोड़ दें, ऐसी नहीं है बात। आप जिक्र इंशाल्लाह ताला अपना जारी रखेंगे। ठीक है, अल्लाह ताला हमें तौफीक दे इन सब चीजों पर अमल करने की और हमारे गुस्से को ठंडा कर दे इंशाल्लाह। सुभान रब्बिक रब्बिल इज्जति अम्मा यसिफून व सलामुन अल मुरसलीन वल्हम्दुलिल्लाहि रब्बिल आलमीन। रब्बना तक़ब्बल मिन्ना इन्नका अंतस समीउल अलीम व तुब अलैना इन्नका अंतत तव्वाबुर रहीम। सल्लल्लाहु तआला अला खैरी खल्क़िही मुहम्मदिन व अला आलिही व सहाबीही अजमईन बिरहमतिका या अरहमर राहिमीन। आमीन या रब्बिल आलमीन।